यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित। संकल्प प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सरकारलाई निर्देशन। स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हेटौडा ढल्केवर इनरुवा 400 केभी प्रसारण लाइन अन्तर्गत ढल्केवर 12 खण्ड निर्माण सम्पन्न। र नजिकैको विद्युत सब स्टेशनमा आग लागि हुँदा बेलायतको लन्डन स्थित हिथ्रो विमानस्थल बन्द।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव पारित गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाले पारित गरेको मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुभयो।
सर्वसम्मतिले पारित मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्तावमा उल्लेखित विषयहरूको कार्यान्वयनको लागि नेपाल सरकारलाई निर्देशन गर्दछु। साथै संकल्प प्रस्तावमा उल्लेखित विषयहरूको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन गर्दछु।
यसअघि बैठकमा सांसद मदन कुमारी शाह गरिमाले प्रस्ताव प्रस्तुत गर्दै महिनावारी विभेद अन्त्य गर्न आवश्यकता अनुसार कानून परिमार्जनका लागि संकल्प प्रस्ताव प्रस्तुत गर्नुभएको थियो प्रस्तुत गरिएको बताउनुभयो। महिनावारीलाई सहज र सुरक्षित बनाउने, राष्ट्रिय महिनावारी नीति 2074 टुंगोमा पुर्याउने, वार्षिक बजेटमा पनि मर्यादित महिनावारी शीर्षक राखिनुपर्नेमा सांसद शाहले जोड दिनुभयो। प्रस्तुत संकल्प प्रस्तावलाई सांसदहरू सुमित्रा बीसी, गंगा कुमारी बेलवासे, विष्णु कुमारी सापकोटा, पूजा चौधरी र डाक्टर अन्जान साक्यले समर्थन गर्नुभएको थियो। संकल्प प्रस्तावका समर्थक सांसदहरूले संविधानले लैंगिक विभेद अन्त्य गर्ने संकल्प सहित मौलिक हकको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। प्रस्तावमाथिको छलफलका क्रममा उठेका विषयको जवाफ दिँदै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले मर्यादित महिनावारीका लागि विभेद अन्त्य गर्न आवश्यक नीति निर्माण गरी भएका नीतिमा समय सापेक्ष र आवश्यकता अनुसार परिमार्जन गरिएको बताउनुभयो। मन्त्री सुडीले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको छाउपडी प्रथाले महिलाको शारीरिक, सामाजिक र आर्थिक अवस्थामा नकारात्मक असर पारेको बताउनुभयो। बैठकमा सांसदहरूको प्रश्नको जवाफमा खानेपानी मन्त्री प्रदीप यादवले एक वर्षभित्र 57% सुरक्षित खानेपानी पुर्याउनका लागि कार्ययोजना अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री यादवले सुक्खा मौसममा तराईमा पानीको हाहाकार हुन सक्ने सम्भावना न्यूनीकरण गर्न डीप बोरिङका आयोजना शुरू भइसकेको बताउनुभयो। मन्त्री यादवले तराई मधेशमा खानेपानीको समस्या समाधानका लागि 38 बहुवर्षीय आयोजनाको काम अगाडि बढ़ेको पनि जानकारी गराउनुभयो। आज साँझ 5 बजे बस्ने गरी तय भएको राष्ट्रिय सभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो 12:15 अर्को बैठक बस्ने निर्धारण गरिएको जानकारी दिनुभयो। राष्ट्रिय सभा नियमावली र प्रतिनिधि सभा नियमावली बाँचिएको भन्दै राष्ट्रिय सभा आजको बैठक 15 मिनटका लागि स्थगन भएको थियो। त्यसपछि 3:30 बस्ने भनिएको बैठक बस्न सकेन। प्रतिस्थापन विधेयक सम्बन्धी व्यवस्थाबारे राष्ट्रिय सभा नियमावली 2075 र प्रतिनिधि सभा नियमावली 2079 प्रावधान बाझिएको भन्दै सांसद रेणु चन्दले राष्ट्रिय सभा नियमावलीमा अध्यादेश मार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसदमा ल्याउनु पर्ने भए पनि प्रतिस्थापन विधेयक भन्ने शब्द नराखिएकोले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गर्नु भएको थियो। आजको बैठक स्थगन भएकाले कार्यसूचीमा रहेको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड़ दिँदै मुलुकलाई आत्मनिर्भरतातर्फ अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाल उद्योग तथा व्यवसाय महासंघको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई सरकारले सधैं प्रोत्साहित गर्ने बताउनुभयो।
राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरू, उपभोग्य वस्तुहरू हामी आफै तयार गर्न सकौं भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लान सकौं भन्ने जोड, त्यसै गरेर हाम्रो निर्याततर्फ उद्योगहरू स्थापना गरौं, निर्यातलाई बढ़ावा दिउँ त्यसमा जोड, आयात प्रतिस्थापन गरौं, स्वाभाविक रूपमा निर्यात वृद्धि गरेपछि उपभोग्य वस्तुहरू आफूलाई आफैले तयार गरेपछि त्यसले हामीलाई आत्मनिर्भर बनाउँदै लान्छ। हाम्रा उत्पादित वस्तुहरू प्रयोग गर्ने जनताले पानी बर्साउँ।
प्रधानमन्त्री ओलीले उद्योग क्षेत्रको विकासका लागि कानून तथा कर प्रणालीमा कस्ता सुधार गर्नुपर्छ भन्ने विषयमा सुझाव दिन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले ध्यान दिने पनि बताउनुभयो। उहाँले उद्यमी व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेर बस्ने नभई थप उत्साहका साथ अगाडि बढ़नुपर्ने बताउनुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ। सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रम आपूर्तिकर्ता कम्पनीबाट गैर कानूनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यान आकर्षण गराएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको त्यस विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर श्रम ऐन विपरीत कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो। जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको आयोजनामा भोलि प्रथम राष्ट्रिय पानी सम्मेलन हुने भएको छ। आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध संघ संस्थाको सहकार्यमा चैत 9 र 10 गते पहिलो पटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागि जानकारी दिइएको हो। आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरू योजना निर्माण गरिरहेको बताउनुभयो। सचिव भेटुवालले नेपालका 21 हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिनुभयो। उहाँले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति 2077 ल्याइएको र जलस्रोत विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको बताउनुभयो। आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले 2 दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौती लगायत विषयमा गहन छलफल हुने बताउनुभयो। मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि राज्यका हरेक निकायहरूमा महिलाको सहभागिता उल्लेख्य रूपमा हुन थालेको छ। जनआन्दोलनको जगमा स्थापना भएको संघीय शासन व्यवस्थाले महिलाको हकहितलाई सुनिश्चित गरेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला नेपालको शासन व्यवस्था यस्तो थियो जहाँ महिलाको सहभागिता नीतिगत रूपमै निषेध गरिन्थ्यो। महिलाहरू घरभित्रै सीमित थिए भने पितृसत्तात्मक निरंकुश शासन व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा परिभाषित गरेको थियो। समाजमा पितृसत्ताको प्रभुत्वले पुरूष वर्चस्व कायम गर्दै आएको थाहा पाउन थालेदेखि नै महिलाहरू आफ्नो पहिचानको लड़ाईमा उत्रन थाले। नेपालमा महिला आन्दोलन शुरू भएको 6 दशक पूरा हुँदा नहुँदै शुरू भएको सशस्त्र द्वन्द र 62-63 भएको जनआन्दोलनको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिला सहभागिता नीतिगत रूपमै सुनिश्चित भयो, जसले गर्दा नीति निर्माण तहमा महिलाको सक्रिय सहभागिता बढ़्यो र त्यही अनुसार महिला मैत्री ऐन कानूनहरू निर्माण भए। परिणामत नेपालले पहिलो पटक एकैचोटि राष्ट्र प्रमुखदेखि न्यायपालिका र व्यवस्थापिकामा महिलाको अबल नेतृत्वको प्रत्यक्ष अनुभव गर्ने अवसर पायो। अन्तरिम संविधानमै व्यवस्था गरिएको 33% महिला सहभागितालाई नेपालको संविधान 2072 पनि प्रत्याभूत गरिएको छ। त्यसै कारण संघीय संसद र प्रदेशसभामा महिला सहभागिता 33% हुँदै आएको छ भने स्थानीय तहहरूमा 40% महिला सहभागिताका साथै प्रमुख र उपप्रमुखमा महिलाको अनिवार्य नेतृत्व सुनिश्चित भएको छ। मुलुकको निजामती सेवा, वित्तीय क्षेत्र, सुरक्षा निकाय लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि महिला सहभागिता बढ़दो क्रममा छ। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले मात्रै महिलाको सहभागितालाई सुनिश्चित गर्न सकेको बताउनुहुन्छ।
गणतन्त्र कार्यान्वयन सँगसँगै संसदमा 1/3 महिलाको उपस्थिति भयो। शैक्षिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, न्यायिक क्षेत्रमा, सुरक्षा निकायका क्षेत्रमा, राजनीतिक लगायत क्षेत्रमै पनि महिलाहरूको उपस्थिति भएको छ।
संविधानमा महिलाको हक मौलिक हकका रूपमा रहेको छ भने धारा 38 महिलाको हकलाई समेटेको छ। आमाको नाममा नागरिकता पाउनेदेखि महिलाको प्रजनन अधिकार, सम्पत्तिको अधिकारलाई समेत कानूनले सुनिश्चित गरेको छ। राजनीतिक दलहरूको नेतृत्वमा पनि महिलाहरूको सहभागिता उल्लेख्य रूपमा देखिन थालेको छ। राज्यले सधैँ उपेक्षा गर्दै आएको महिलाको हकलाई कानूनी रूपमै व्यवस्था गरिनु महत्वपूर्ण उपलब्धि भएको बताउनुहुन्छ पूर्व मन्त्री एवं कानून विज्ञ समेत रहनुभएकी प्रतिनिधि सभा सदस्य रेखा शर्मा।
गणतन्त्र पछाडि आएका कानूनहरूमा यो समावेशिताको कुराहरूलाई सधैँ धेरै जोड़ दिएर राखिएको छ र यो मुलुकमा होइन आमाको पहिचान इस्टाब्लिस भएको छ नागरिकताको हिसाबले पनि कानूनको यन बनेका छन्।
महिला आधा आकाश होइनन् पूर्ण आकाश हुन्। प्राचीन कालदेखि नै हिंसा र विभेद सहँदै आएका महिलाहरूले राज्यको विशिष्ट पदमा पुगेर सफल नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गरिसकेका छन्। महिलाहरूले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउनु लोकतन्त्रको विशेषता हो। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बनेका ऐन कानून कार्यान्वयनमा भने अबका दिनहरूमा ध्यान दिनु जरूरी छ। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि र विकास हुन नसक्ने बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज वीरगंजमा आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वका निम्ति अपनाउनु पर्ने विधि पद्धतिमा त्रुटि हुँदा अहिले समस्या देखिएको बताउनुभयो। उहाँले देशमा लामो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नहुँदा जनतामा निराशा छाएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनु भएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च 17 20 सम्म आयोजना गरेको रायसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उहाँले भारतले नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले लुम्बिनी बौद्ध मार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनु भएको छ। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोड़िएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति शहर बनाउनु पर्नेमा जोड़ दिनुभयो। लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर लार्क्याल लामाले लुम्बिनी बुद्धको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक राज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गरेको बताउनुभयो। सम्मेलन उद्घाटनको अवसरमा मायादेवी मन्दिर उद्यानमा 100 भिक्षु र 400 साधकको सहभागितामा ध्यान गराइएको थियो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको 15 महाधिवेशन 2082 मंगिर मशान्त भित्रै हुनुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस मोरङ काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कंग्रेसको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा नेता डाक्टर कोइरालाले महाधिवेशन 2082 मंगिर मशान्त भित्र नभए पार्टी कमजोर हुँदै जाने बताउनुभयो। उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढ़ेकाले जनताको निराशालाई हटाउन जरूरी रहेको धारणा राख्नुभयो। पुष्पलाल मध्यपहाड़ी राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झण्डै 25 वर्षसम्म पनि पूरा हुन नसक्दा यात्रामा कठिनाई भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राजमार्ग अन्तर्गतको 125 किलोमिटर लम्बाईको बागलुङ खण्ड मध्येको 25 किलोमिटर सड़क वर्षौं बितिसक्दा पनि कालोपत्री हुन नसक्दा यात्रामा असहज भएको हो। निर्माण व्यवसायको व्यवस्थाका कारण पाँचौं पटकसम्म म्याट थप्दा समेत काम पूरा हुन नसकेको काठेखोला गाउँपालिकाका जनप्रतिनिधि टीकाराम कण्डेलले बताउनुभयो। बागलुङ बजारदेखि घोडा बाँधे सड़कको पहिलो खण्डको 13 किलोमिटर र विहदेखि घोडा बाँधेसम्म दोस्रो खण्डको 12 किलोमिटर सड़क कालोपत्रे पूरा हुन नसकेको हो। चार लेनमा विस्तार भइरहेको पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सड़क खण्ड अन्तर्गत 65 किलोमिटर पूर्व खण्डमा 47 किलोमिटर कालोपत्र भएको छ। नारायणघाट बुटवल सड़क आयोजना पूर्व खण्ड कार्यालयका अनुसार हालसम्म 58.7% भौतिक प्रगति भएको छ। गैराकोटतर्फ 16 किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। उपत्यकाका विभिन्न 13 स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। मेलम्चीको पानी समानुपातिक रूपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीका बहादुर चौधरीले जानकारी दिनुभयो। सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ। हरेक वर्ष लुम्बिनी प्रदेशका वन क्षेत्रहरू डडेलोको चपेटामा पर्दै आएका छन्। डडेलोका कारण वन्यजन्तु जैविक विविधता तथा प्राकृतिक स्रोत साधनमा समेत क्षति पुग्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेशमा पूर्व नवलपरासीदेखि तराई क्षेत्र हुँदै कपिल वस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा रहेका वन क्षेत्र डडेलोको उच्च जोखिममा रहेका छन्। लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले चैत्र 1 गतेदेखि साताव्यापी वन डडेलो नियन्त्रण सचेतना अभियान जगाउन थालेको छ। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफले
बाँके र बर्दियाको राष्ट्रिय निकुञ्जसँग जोडिएका वन क्षेत्रहरू अझ बढी प्रभावित, त्यसै गरी दाङ, देउखुरी, कपिल वस्तु, अर्घाखाँची र रूपन्देही जिल्लाहरू पनि वन डडेलको अझ बढी जोखिममा रहेको, बढी संवेदनशील रहेको हाम्रा विगतका वन डडेलका घटनाहरूले पनि देखाउँछ। हरेक वर्ष चैत्रको पहिलो साता 1-7 गतेसम्मलाई वन डडेलो जनचेतना सप्ताहको रूपमा मनाइँदै आएको छ र हामीले यो वर्ष पनि सबै जिल्लामा र प्रदेश स्तरमा समेत वन डडेलो जनचेतना कार्यक्रमहरू भव्य रूपमा मनाउने गरी योजना बनाइराखेका छौं।
वन डडेलो नियन्त्रणका लागि स्थानीय स्तरमा पनि पहल भइरहेको सृजना सामुदायिक वन तथा उपभोक्ता समिति कोहलपुरका अध्यक्ष सुमन पौडेलको भनाइरहेको छ।
साथै पहिलो साताबाट फायर लाइन निर्माण गर्ने, अग्निरेखा सफा गर्ने कार्यहरू गर्दै आइरहेको छ। जहाँ धेरै झाडी सुकेका पतहरू छन् त्यसलाई चाहिँ एकीकृत गरेर खाल्टाहरूमा पुर्ने काम गरिँदै आएको छ भने हामीले वन डडेलो नियन्त्रणका लागि आफ्नो प्रयासबाट अहिलेसम्म गर्दै आएको छ।
नेपालको सन्दर्भमा 95% वन डडेलो मानवीय कारणले हुँदै आएको छ। लुम्बिनी प्रदेशको वन मन्त्रालयले प्रदेशमै रूकुम पूर्वमा वनमा आगो लगाउनेलाई पहिलोचोटि कानूनी कार्यवाही समेत गरेको छ। वन डडेलोबाट हुने क्षति रोक्नका लागि स्थानीयवासी, वन उपभोक्ता समूह र सम्बन्धित निकायबीच समन्वय अत्यावश्यक रहेको छ। सचेतना पूर्व तयारी र कानूनी कार्यवाही मार्फत मात्रै डडेलोको समस्या नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। नजिकैको एउटा विद्युत सब स्टेशनमा आग लागि हुँदा बेलायतको लन्डन स्थित हिथ्रो विमानस्थल बन्द भएको छ। हिथ्रो युरोपकै अस्तव्यस्त विमानस्थल मध्ये एक हो। विमानस्थल बन्द भएपछि त्यहाँबाट उडान भर्ने 100 उडानहरू हाललाई रद्द गरिएको छ भने कतिपय विमानहरू युरोपका विभिन्न शहरहरू जस्तै एम्स्टरड्याम, फ्रैंकफर्ट, पेरिसतिर पठाइएको छ। यो अवरोध अझै केही दिन जारी रहने र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले संयुक्त रूपमा नेपालमा दिगो पर्यटन परियोजना कार्यक्रम शुरू गर्ने भएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योको सुकाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। परियोजनाको कुल लागत 5 मिलियन अर्थात 50 लाख अमेरिकी डलर रहेको छ। बोर्ड र यूएनडीपीले समान 1.5 मिलियन अमेरिकी डलर परियोजना का लागि योगदान गर्नेछन् भने थप 2 मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ। परियोजनाले 3 वर्षको अवधिमा 2500 रोजगारी सृजना गर्ने र 5000 जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। निर्माणाधीन हेटौडा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर 12 खण्ड निर्माण सम्पन्न भएको छ। धनुषाको ढल्केबर सब स्टेशनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी सर्लाही रौतहट हुँदै 12 र मकवानपुरको सिमाना पर्ने सरस्वती डाँडासम्मको 100 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। ढल्केबरबाट पश्चिमतर्फको विद्युत प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगापुर बजार नजिक रहेको जंगलसम्मको करिब 60 किलोमिटर 400 केवी प्रसारण लाइनको एउटा सर्किटलाई 132 केवीमा सञ्चालनमा ल्याइएको छ। हाल चालू रहेको पूर्व पश्चिम 132 केवी प्रसारण लाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा 400 केवी प्रसारण लाइनलाई 132 केवीमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल भारत अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव 2025 भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनमा शुरू भएको छ। मार्च 21-27 अर्थात चैत 8-14 गतेसम्म चल्ने मेलाले नेपाल भारत व्यापार पर्यटन संस्कृति तथा आपसी सम्बन्धलाई थप टेवा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य संघले समान रूपमा 1.5 करोड़ रूपियाँको लगानीमा सञ्चालन गरेको मेलामा नेपाल र भारतका 100 भन्दा बढी व्यापारिक तथा प्रवर्तनात्मक कक्षहरू राखिएका छन्। सरकारले स्वदेशी उत्पादन र वस्तुको उपभोगका लागि मेक इन नेपाल अभियान कार्यान्वयनको चरणमा रहेको उल्लेख गरेको छ।
अब खेल समाचार अजय बमबाट।
आईसीसी यू19 विश्वकप छनौटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टीम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यू19 विश्वकप एसिया छनौट अप्रिल 12-21 काठमाडौँमा हुने तय छ। छनौटमा आयोजक नेपाल सहित अफगानिस्तान, हङकङ, ओमन र संयुक्त अरब इमिरेसन यूएले सहभागिता जनाउनेछन्। त्यसैको तयारी स्वरूप नेपालले दिल्लीसँग 3 अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जानकारी दिएको हो। क्यानका अनुसार चैत 12-16 गतेसम्म हुने खेल पर्साको ब्रिगन्ज स्थित नारायणी क्रिकेट रंगशालामा हुनेछ। त्यसपछि त्यही टोलीले चैत 21 गतेदेखि अफगानिस्तानको यू19 टोलीसँग 3 खेलको सिरिज खेल्नेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। नेपाली टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्। क्यानले यसअघि नै नरेन भट्टलाई कप्तानी जिम्मेवारी सुम्पिएको छ। विभागीय टोली नेपाल ईपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा 4थो जित दर्ता गरेको छ। शुक्रबार सिद्धार्थनगर क्रिकेट मैदानमा ईपीएफले सुदूरपश्चिम प्रदेशलाई 3 विकेटले पराजित गर्यो। जीतसँगै 6 खेलमा 8 अङ्क जोडेको ईपीएफ तेस्रो स्थानमा उक्लिएको छ। पराजित सुदूरपश्चिम 7 खेलबाट 4 अङ्कका साथ छैटौं स्थानमा छ। अर्को खेलमा कर्णाली प्रदेशले लगातार 2रो जित दर्ता गरेको छ। शुक्रबार भैरवाको एक्स्ट्रा टेक ओभलमा कर्णालीले मध्य प्रदेश विरूद्ध 81 रनको सहज जित निकाल्यो। 4थो जितसँगै 7 खेलमा 8 अङ्क जोडेको कर्णाली 4थो स्थानमा उक्लिएको छ। 4थो पराजय बिहोरेको मध्य 6 खेलबाट 4 अङ्कका साथ 7औं स्थानमा छ। त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले 6थो जित दर्ता गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा आर्मीले गण्डकी प्रदेश विरूद्ध 6 विकेटको जित निकाल्यो। जितसँगै 7 खेलमा 12 अङ्क जोडेको आर्मी 2रो स्थानमा छ। पराजित गण्डकी समान खेलबाट 2 अङ्कका साथ पुछारमा छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरारर साबित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081 पुरस्कृत भएकी छिन्। सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका 10 जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन्। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा सैनिक मञ्च टुरी खेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको थियो। सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार साम्बाका बुबा थम्ब बहादुर भण्डारीले ग्रहण गर्नुभयो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा 53 खेलमा सर्वाधिक 57 गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन्।
अब मौसम आगामी 24 घण्टामा कोशी मधेश गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 10.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 9.8 डिग्री सेल्सियस। वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित। संकल्प प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सरकारलाई निर्देशन। स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई सरकारले सधैं प्रोत्साहन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हेटौडा ढल्केवर इनरुवा 400 केभी प्रसारण लाइन अन्तर्गत ढल्केवर बाराखण्ड निर्माण सम्पन्न। र नजिकैको विद्युत सब स्टेशनमा आग लागि हुँदा बेलायतको लन्डन स्थित हिथ्रो विमानस्थल बन्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।